يا حامل القرآن قد خصك الرحمن بالفضل والتيجان والروح والريحان. يا حامل القرآن قد خصك الرحمن بالفضل والتيجان والروح والريحان. يا دائم الترتيل للذكر والتنزيل بشراك يوم رحيل ستفوز بالغفران. يا قارئ الآيات في الجمع والخلوات تزهو بك السماوات وتنتشل لك. يا حامل القرآن يا حامل القرآن.
نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تسر وتمم بالخير. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. قال الله تبارك تعالى في القران المجيد بعد اعوذ بالله من الشيطان الرجيم: ألم يعن للذين آمنوا أن تخشى قلوبهم لذكر الله وما نزل من الحق. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اس نے ہمیں مسلمان بنایا، مسلمان ہونے کے ساتھ ساتھ ہمیں باشعور بھی بنایا، اور اللہ تعالیٰ نے ہمیں اہل القرآن میں شامل کیا. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک حدیث سے پتہ چلتا ہے، اللہ سبحانہ تعالیٰ فرماتا ہے کہ ان للہ اہلین من الناس، بے شک لوگوں میں کچھ لوگ ایسے ہیں کہ جو اللہ کے گھر والے ہیں. اردو میں بھی آپ لفظ اہل کا پڑھتے ہیں، بما اہل و عیال ہمارے ہاں عموماً شادی کارڈز پر بھی لکھا جاتا تھا کبھی، اب تو چینج ہو گیا ٹرینڈ. تو لہٰذا ان للہ اہلین من الناس، لوگوں میں سے کچھ لوگ اللہ کے گھر والے ہیں. صحابہ کرام کو بڑی حیرت ہوئی کہ اللہ کی ذات لم یلد ولم یولد، نہ اس کا کوئی بیٹا نہ کسی کو اس نے جنا، نہ وہ کسی سے جنا گیا، اس کی تو بیوی بھی نہیں، تو اس کے گھر والے کیسے ہو سکتے ہیں؟ تو صحابہ کرام کا سوال تھا کہ من ہم یا رسول اللہ صلی اللہ علیہ وسلم، اے اللہ کے رسول وہ کون لوگ ہوں گے؟ تو اللہ کے نبی نے فرمایا کہ ہم اہل القرآن، وہ قرآن والے ہیں. وہم خاصتہ، اور وہ اللہ کے خاص بندے ہیں. تو حقیقت یہ کہ دنیا میں انسان کو جتنی بھی نعمتیں ملی ہیں، ان ساری نعمتوں میں سے اللہ تعالیٰ نے جو سب سے بڑی نعمت دی ہے وہ کیا ہے؟ کہ قرآن سے تعلق جوڑا ہے. آج کی اس نشست میں آپ کے ساتھ اہل القرآن کے کچھ اوصاف کا تذکرہ کروں گی، جن کو آپ حامل القرآن بھی کہہ سکتے ہیں. اصل میں یہ ایک عربک بکلیٹ ہے، ابو بکر محمد بن حسین بن عبداللہ البغدادی تھے، تو انہوں نے عربی میں کیا، لیکن الحمدللہ اس کا اردو ترجمہ موجود ہے. ابو محمد احمد نے اس کی تحقیق اور اس کو پیش کیا بعد میں. اس کی روشنی میں صرف 1, 2, 3, 5, 4 کر کے کوئکلی ہم دیکھیں گے کہ حامل قرآن کی کیا صفات ہوتی ہیں. ذکر و اخلاق یا اہل القرآن، ذکر ہے اہل قرآن کے اخلاق کا، کیونکہ جب تک میں اور آپ اپنے آپ کو اہل قرآن نہیں سمجھیں گے، اور وہ اخلاق یا وہ غم یا وہ ہم ہمارا نہیں ہو جائے گا جو ہونا چاہیے، تو یاد رکھیے کہ یہ چیز ہمارے لیے پھر بعد میں مشکل کا ذریعہ بنے گی. ہم پورا قرآن بھی پڑھ جائیں گے، لیکن بات یہ ہے کہ ہم اس سے فائدہ نہیں اٹھائیں گے. تو پہلی صفت لکھتے ہیں، کہتے ہیں کہ صاحب قرآن کون ہوتا ہے. اذا درس القرآن، جب وہ قرآن پڑھے. اب آپ اپنے لیے اس کو جس رنگ سے بھی لکھنا چاہیں لکھیں. کون ہوتا ہے؟ کہ جب قرآن پڑھے، فبی حدوری فہم و عقل، جب وہ قرآن پڑھتا ہے تو عقل اور فہم کی حاضری کے ساتھ پڑھتا ہے. چلیے ساتھ ساتھ اپنے لیے چیک لسٹ بنا لیجئے، میں بھی اور آپ بھی، کیونکہ ماشاءاللہ آپ لوگ بھی کلاس لیتے ہیں، قرآن آپ کے آگے کھلا ہوتا ہے. تو پہلا سوال اس روشنی میں خود سے پوچھتے ہیں कि जब मैं कुरान की क्लास में आती हूँ, जब मैं कुरान को समझने के लिए पढ़ती हूँ, तो क्या हाजिर भी होती हूँ? जैसे इस वक्त भी बहुत सारे लोग हाजिर हैं ना, तो पूछ लें क्या वाकई हाजिर हूँ? दिल कहीं और, दिमाग कहीं और, सोच कोई और, तफक्कुर कोई और तो नहीं है? क्या मैं ठीक जगह पे बैठी हूँ? क्या मैं ठीक काम कर रही हूँ? देखिए, हर काम का एक तकाजा होता है ना। जब तक आप वो तकाजे नहीं पूरे करते, आप कभी भी उस काम का हक नहीं अदा कर सकते। एक होता है काम को करते करते गुजरना, बस कर दीजिए जैसे किया, लेकिन एक होता है उसको आसन दर्जे पे करना। इस वक्त भी हम सब सोचें, क्या मैं आसन दर्जे पे सुन रही हूँ? क्या मैं इस जगह मौजूद होकर वाकई जिस्मानी, जहनी, कल्बी और रूहानी तौर पर मौजूद हूँ? और आज के बाद जब भी कभी क्लास में आए, तो ये बातें अपने लिए चेकलिस्ट के तौर पर दोहरा लिया करें कि क्या कुरान पढ़ते वक्त फहम और तदब्बुर हासिल करते वक्त दिल की हजूरी होती है? अगर है तो अल्हम्दुलिल्लाह। बहुत सारे यस कहेंगे अल्हम्दुलिल्लाह, क्योंकि जब एक दफ़ा कुरान की महफिल में इंसान बैठ जाता है, फिर तो दुनिया, दिल की हालत ही बदल जाती है। लेकिन अगर अभी इसमें कमी है, तो फिर इसके अंदर अपने आप को बेहतरी में लाया जा सकता है। दूसरी चीज़ कहते हैं, हिम्मतुहु ईकाउल फहमी, इसका इरादा, इस चीज का फहम हासिल करना हो जिसके इत्तबा को अल्लाह अज़्ज़ा व जल ने लाजिम करार देने का हुक्म दिया। यानी जब भी कुरान खोले ना, तो इस इरादे के साथ खोला करें, मैंने उस चीज का फहम हासिल करना है जिसकी इत्तबा, इत्तबा समझते हैं, पैरवी, फॉलो करना अल्लाह ने लाजिम करार दिया है। और साथ ही साथ वल इंतहाई अम्मा नहा, और इससे रुक जाना जिससे अल्लाह ने रोका। दोबारा बोलती हूँ, साहिबे कुरान कौन होता है कि जब कुरान के लिए आता है या जब भी उसकी जिंदगी में ये मौका होता है, तो वो हर उस चीज जिसको करने का अल्लाह ने हुक्म दिया है ना, उसको करने का इरादा करके आता है। ये नहीं कहता चलो जाके सुनते हैं, चले देखते हैं, चले देखो जरा ये क्या कहते हैं, चलो देखती हूँ जरा आज की सूरत में क्या है। नहीं, आज के बाद जब भी घर से आएंगे, जब भी आपके इरादे बने, तो ये सोच के आइए कि मैंने जो सुनना है, अमल वाली बात के ऊपर अमल करना, और रुकने वाली बात से रुकना है। तीसरी चीज, लैसा हिम्मतुहु मता अख्तिमु सूरा, तीसरा वसफ, इसका इरादा ये नहीं होना चाहिए कि कब मैं ये सूरत मुकम्मल करूंगा। सिर्फ वक्त गुजारी के लिए नहीं कि एक सूरत पूरी होगी, अब दूसरी होगी, आज ये पारा खत्म हुआ। और खास तौर पे ये जुमला पढ़ के मुझे दौरे कुरान याद आ जाता है कि कुछ लोगों का सिर्फ गम और हम क्या होता है कि पारा कब पूरा होगा। उस्ताद बोलने वाले एंजॉय कर रहे हो या वो पढ़ रहे हो, और वो सिर्फ सफ़े गिन रहा हो कि अभी कितने रह गए और कितने हो गए। नहीं, अच्छे तालिबे इल्म जो होते हैं, वो सिर्फ ख़त्म करने के लिए नहीं पढ़ते, वो अमल करने के लिए पढ़ते हैं। नेक्स्ट थिंग, हिम्मतहु मतस्तगनी बिल्लाही अन गैरिही, बल्कि इसका इरादा ये होना चाहिए कि कब मैं गैर अल्लाह से बेनियाज होऊंगा। सुभान अल्लाह, इतने खूबसूरत जुमले। और यकीन करें, उर्दू में वो हुसन ही नहीं है जो अरबी की एक किस्म की, एक पोइट्री कह लें या क्वेश्चन आंसर सेशन है, खुद कलामिया है ये। कहते हैं कि उसका तो इरादा ये होना चाहिए कि कब मैं गैर अल्लाह से बेनियाज होऊंगा, मुराद क्या है, कब मेरी जिंदगी से शिर्क निकलेगा, और मता अकून मिनल मुत्तकीन, कब मेरा शुमार मुत्तकियों में हो सकेगा। उसका गम और हम क्या, शिर्क से मुबर्रा और तकवा से मुजयन हो जाऊं। मता कून मिनल मुखसिनीन, कब मैं एहसान करने वालों में होऊंगा। मता कून मिनल मुतवक्किलीन, कब मैं तवक्कुल करने वालों में से होऊंगा। मता कून मिनल खाशेईन, कब मैं खुशू करने वालों में से होऊंगा। मता कून मिनस साबिरीन, कब मैं सब्र करने वालों में से होऊंगा। बस एक एक लफ्ज के साथ अपनी चेकलिस्ट तो पूरी करते जाएं। अगर नहीं गैर अल्लाह से बेनियाजी, और अगर नहीं है तकवा, और अगर नहीं है आप पर मैं मुहसिन, और अगर नहीं है हम मुतवक्किलीन में से, और अगर नहीं है हम खाशेइन में से, नहीं है हम साबरीन में से, तो मान लीजिए कि हम अहलुल कुरान नहीं हैं, हम साहिबे कुरान नहीं हैं, हम हामिले कुरान नहीं हैं। असल चीज़ें वो जो आपके मेरे अपने जिस्म का हिस्सा बन जाएं, मेरी जात का हिस्सा बन जाएं। फिर एक और उसका गम होता है, मता अकून मिनस सादिकीन, कब मैं सच्चों में से होऊंगा, कब मेरी जिंदगी से झूठ निकलेगा। मता अकून मिनल खाइफीन, कब मैं डरने वालों में होऊंगा, کب مجھے اللہ کا خوف آئے گا؟ متا کون من الراجین، کب میں اللہ سے امید رکھنے والوں میں سے ہوں گا؟ متا ازہد فی الدنیا، کب میں دنیا سے بے رغبتی اختیار کروں گا؟ متا ارغب فی الآخرہ، کب میں اخروی زندگی میں رغبت کروں گا؟ متا اتوب من الذنوب، کب میں گناہوں سے توبہ کروں گا؟ متا عارف النعم المتواترہ، کب میں مسلسل ملنے والی نعمتوں کو پہچانوں گا؟ متا اشکر علیہا، کب میں ان نعمتوں کا شکر ادا کروں گا؟ متا عاقل عن اللہ جلت عظمتہ الخطاب، کب میں سمجھوں گا کہ اللہ نے خطاب یعنی قرآن کے ذریعے اپنی عظمت ظاہر کی ہے؟ متا افقہ ما اتلو، میں کب اسے سمجھوں گا جس کی میں تلاوت کرتا ہوں؟ بہت زیادہ سوال تو نہیں ہو رہے، لیکن مجھے تو ایسے لگ رہا ہے کہ یہ چیز ایک انسان کے اپنے اندر ہلچل پیدا کر دیتی ہے کہ کیا میں 20-21 پارے پڑھ کر ان ساری خوبیوں سے متصف ہوئی ہوں؟ یہ آپ کا میرا خود سے سوال ہونا چاہیے. پھر نیکسٹ صفت، متا اغلب نفسی علی ہواہا، کب میں اپنے نفس کی خواہشات پر غلبہ حاصل کروں گا؟ اور اگر اجازت دے تو میں گا کو گھی کہہ دوں، کیونکہ ہم سب تو فیمیل ہیں، اور جب تک اپنے اوپر لے کر بات نہ کریں بات سمجھ ہی نہیں آتی. کب میں اپنے نفس کی خواہشات پر غلبہ حاصل کروں گی؟ متا اجاہد فی اللہ عز و جل حق الجہاد، کب میں اللہ عز و جل کی راہ میں ایسا جہاد کروں گی جیسا کہ جہاد کرنے کا حق ہے؟ اٹمو سٹرگل، محنت، کوشش. متا اخفظ لسانی، کب میں اپنی زبان کی حفاظت کروں گی؟ اس پہ تو چند سیکنڈ دینے چاہیے سوچنے کو. کتنا بولتی ہیں زبانیں، کان دو ہیں زبان ایک ہے، پھر بھی بولتے زیادہ اور سنتے کم ہیں. متا غد طرفی، کب میں اپنی نگاہوں کی حفاظت کروں گی؟ آنکھوں کو غلط چیزوں کے دیکھنے سے روکوں گی. متا اخفظ فرجی، کب میں اپنی شرمگاہ کی حفاظت کروں گی؟ متا استحی من اللہ عز و جل حق الحیا، کب میں اللہ عز و جل سے ایسی حیا کروں گی جیسا کہ حیا کرنے کا حق ہے؟ متا اشتغل بعیبی، کب میں اپنے عیبوں کی طرف توجہ کروں گی؟ ابھی تو دوسروں کے عیب ہی نہیں ختم ہو رہے جن کو میں گنتی رہوں. متا اصلح ما فسد من امری، کب میں اپنے معاملات کے بگاڑ کی اصلاح کروں گی؟ کتنے معاملے بگاڑے ہوئے، کتنے اپنوں سے بگاڑ ہے، کتنے روٹھے، کتنے ناراض، کب ہوگا کہ میں اصلاح کروں بگاڑ کی بجائے؟ متا احاسب نفسی، کب میں اپنے نفس کا محاسبہ کروں گی؟ متا تزود لیوم معادی، کب میں اپنی واپسی کے دن کے لیے زادہ راہ تیار کروں گی؟ اللہ اکبر. متا اکون عن اللہ راضیہ، کب میں اللہ کے فیصلوں پہ راضی ہوں گی؟ اس پہ راضی ہو جائیں نا، سارے جھگڑے ختم ہو جائیں دوسروں سے. اس کو یہ ملا، اس کو کم ملا، مجھے کم ملا، اس کو زیادہ ملا، ادھر کیوں ہوا، اس کے ساتھ کیوں ہوا. جب اللہ پہ راضی ہوں گے تو یہ سب ہو جائے گا. متا اکون باللہ واثقہ، کب میں اللہ پر پختہ یقین رکھنے والی بنوں گی؟ متا اکون بزجر القرآنی متعزن، کب میں قرآن کے ڈراموں سے نصیحت حاصل کرنے والی ہوں گی؟ متا اکون بذکری عن ذکر غیرہ مشتغلن، کب میں غیر اللہ کا ذکر چھوڑ کر صرف اللہ کے ذکر میں مشغول رہنے والی ہو جاؤں گی؟ سب فالتو مشغلے چھٹ جائیں گے، بیکار باتیں چھوڑ دوں گی، اور ہر وقت میری زبان صرف اللہ کے نام کے ساتھ تر رہے گی. متا احب ما احب، کب میں اسے محبت کروں گی جس سے اللہ نے محبت کی؟ متا ابغض ما ابغض، کب میں اسے بغض رکھوں گی جس سے اللہ نے بغض رکھا؟ کیونکہ یہ تو ایمان کا حصہ ہے. متا انسخ للہ، کب میں اللہ کے دین کے لیے خیر خواہی کروں گی، سنسیئر ہوں گی کب اللہ کے دین کے ساتھ؟ متا اخلص لہ عملی، کب میں اسی کے لیے اپنا عمل خالص کروں گی؟ متا اقصر عملی، کب میں اپنی تمناؤں کو کم کروں گی؟ ہر جملہ ایسے نہیں لگتا دماغ پہ تھوڑے برسانے والا ہے. کب بدلوں گی, کب چینج کروں گی, کب تزکیہ ہوگا میرا, کب تربیت ہوگی میری, کب میرے معاملات درست ہوں گے, کب میری عبادات میں رنگ آئے گا, کب میرا اخلاق خوبصورت ہوگا, کب کب متا متا. قرآن پڑھنے والا آرام سے تو نہیں جی سکتا. پھر آگے کہتے ہیں متا اتا احب لی یومی موتی وقد غجب عنی اجلی, کب میں اپنی موت کے دن کے لیے تیاری کروں گی حالانکہ مجھ سے میری موت کا وقت چھپا کر رکھا گیا ہے. یعنی یہ کب ہوگا کہ میں اس طرح تیار ہوں جیسے میں کسی وقت بھی اللہ کے سامنے جانے کو تیار ہوں. شاید اسی لیے اللہ تعالیٰ نے اب ہماری موت کا وقت چھپا دیا, کیونکہ پہلے سے پتہ لگ جاتا پھر تم بڑے ہوشیار بنتے. اور متا اعمر قبری, کب میں اپنی قبر کو آباد کرنے کی تیاری کروں گی. متا افکر فی الموقف و شدتی, کب میں کھڑے ہونے کے دن اور اس کی سختی کے بارے میں غور و فکر کروں گی. قیامت کی فکر, فکر آخرت. متا افکر فی خلوتی مع ربی, کب میں اپنے رب کے ساتھ تنہائی میں غور و فکر کروں گی. یعنی کب اچھا لگے گا کہ اللہ سے باتیں کروں تنہائی میں. متا افکر فی المنقلبی, کب میں لوٹنے کے بارے میں غور کروں گی کہ میں نے پلٹ کر جانا ہے. متا اخذر ما خذرنی منہ ربی, کب میں اس سے ڈروں گی جس سے میرے رب نے مجھے ڈرایا. من نارن حروحا شدیدن, وہ آگ جس کی تپش شدید ہے. وقاروحا بعیدن, اور گہرائی بڑی دور کی ہے, یعنی جہنم بڑی گہری ہے. وغمہا طویلن, اور غم بہت لمبا ہے. لا یموت اہلوہا, جس کے رہنے والوں کو موت نہیں. فیستریحو, کہ وہ موت سے راحت ہی حاصل کر لیں, یعنی موت کے بعد اب ان کو موت نہیں آنی کہ چلو موت کے صدموں سے بچ جائیں. ولا تقالو اسرتہم ولا ترحمو عبرتہم, اور نہ ان کے گرنے کا حال بتایا جائے گا اور نہ ان کے پیش ہونے پر رحم کیا جائے گا. استغفر اللہ. طعامہم الزقوم, جس کا کھانا زقوم ہوگا. وشرابہم الحمیم, اور جس کا پینا کھولتا پانی ہوگا. دن میں کتنی دفعہ یہ یاد آتا ہے ہم سب کو بھی, ہمارے تو دنیا کے غم اتنے ہیں ہم ان میں کھو جاتے ہیں, یا دنیا کی خوشیاں اتنی ہیں کہ ہمیں دوسری خوشیوں جو جنت کی صورت میں ہمارے لیے اللہ نے تیار کی ہیں اس کا وقت بھی ملے. کلما نزجت جلودہم بدلوا غیرہا لیذوق العذاب, جب کبھی ان کی کھالیں گل جائیں گی تو ان کو دوسری سے بدل دیا جائے گا تاکہ وہ عذاب کا مزہ چکھیں. ندیمو حیث لا ینفعہم الندم, وہ تب شرمندہ ہوں گے جب شرمندہ ہونا ان کو کوئی نفع نہ دے گا. وعدو علی الایدی اسفن علی تقصیرہم من طاعت اللہ عز و جل, وہ اللہ عز و جل کی اطاعت میں اپنی کوتاہی کرنے, یعنی اپنے ہاتھ کاٹیں گے. ادو کس کو کہتے ہیں؟ کاٹنا, ناخن کاٹنا. اپنے ہاتھوں کو کاٹیں گے غم کے مارے اس کمی کوتاہی میں جو اللہ کی شان میں کی. وَرُكُوبِهِمْ لِمَعَاصِ اللَّهِ تَعَالَى, اور بڑھ چڑھ کر حصہ لینے پر اللہ کی نافرمانی کے کاموں میں, یعنی اس پہ غم زدہ ہوں گے. فَقَالَ مِنْهُمْ قَائِلٌ, پھر کہے گا ان میں سے ایک کہنے والا, يَقُولُ يَا لَيْتَنِي قَدَّمْتُ لِحَيَاتِي, سورۃ فجر کی آیت 24 ہے. اے کاش کہ میں نے اپنی زندگی کے لیے کچھ آگے بھیجا ہوتا. وقال قائل, اور ایک اور کہنے والا کہے گا, رب ارجعون, اے میرے رب مجھے واپس لوٹا. لعلی اعمل صالحا فیما ترکت, تاکہ میں وہ اچھے عمل کروں جو میں نے چھوڑے ہوئے تھے. سورۃ مومنون کی آیت 99 اور 100. وقال قائل, اور ایک کہنے والا کہے گا, یا ویلتنا ما لہذا الکتاب لا یغادر صغیرۃ ولا کبیرۃ الا احصاها, ہائے افسوس ہم پر, اس کتاب کو کیا ہو گیا کہ وہ نہ تو چھوڑتی ہے چھوٹی چیز اور نہ بڑی, مگر یہ کہ اس نے اس کو شمار کر رکھا ہے. سورت کہا 49. ہر جمعے کو پڑھتے ہوں گے ہم بھی. ہر جمعے کو یہ فیل کرایا جاتا ہے کہ تمہارے نام اعمال نے ہر چھوٹی بڑی بات لکھ دی, تو قیامت کے دن کہیں اس حسرت کا شکار نہ ہوں کہ اپنے نام اعمال کو اس دن برا بھلا کہیں. وقال قائل, اور ایک کہنے والا کہہ رہا ہوگا, یا ویلتا لیتنی لم اتخذ فلانا خلیلا, ہائے افسوس مجھ پر, اے کاش کہ میں نے فلاں کو دوست نہ بنایا ہوتا. استغفر اللہ. وقالت فرقت منہم, اور ان میں سے ایک گروہ کہے گا, ووجوہہم تتقلب فی انواع من العذاب, فقالوا یا لیتنا اطعنا اللہ واطعنا رسولا. سورۃ احزاب 66 ہے. اور ایک گروہ ان میں سے کہے گا, اس حال میں کہ ان کے چہرے مختلف طرح کے عذاب میں الٹائے پلٹائے جا رہے ہوں گے, وہ کہیں گے, ہائے افسوس کہ کاش ہم نے اللہ کی اطاعت کی ہوتی اور رسول کی اطاعت کی ہوتی. اب آپ دیکھیے کہ یہ سوال تھے, کتنے جملے کل نکلے. اگر آپ پڑھنا چاہیں تو کتاب کا نام اخلاق حملت القرآنی للاجاریش, جلد 1 صفحہ 27 ہے. آپ اور میں ذرا سا غور کریں. اب یہ تو ہم نے ایک سٹریچ میں پڑھ لیا, لیکن سچ بتائیے, بالکل سب سے بے نیاز ہو کر 5 سے 6 فٹ کا اپنا جسم تصور میں لائیں. ایک اس کی ظاہری حالت ہے جو آپ کی میری مجھے ایک دوسرے کو دکھتی ہے, دوسروں کو ہماری ظاہری شکل و صورت بھی دکھتی ہے, قد بھی دکھتا ہے, چال ڈھال بھی دکھتی ہے, اور دوسری چیز ہمارے اندر کی ایک تصویر ہے جو ظاہر تو نہیں دکھتی لیکن چھپتی وہ بھی کوئی نہیں ہے. جو اندر ہوتا ہے نا وہ باہر آ ہی جاتا ہے. اب خود سے پوچھیں کہ کیا میں حامل قرآن ہوں, صاحب قرآن والے اخلاق میرے اندر ہیں, یہ معیار ہے آپ کے میرے لیے. یاد رکھیے, پڑھ پڑھ کے بوجھ اٹھانے کی تو مثال اللہ نے سورت جمعہ میں گدے کے بوجھ اٹھانے سے بھی دی ہے, پچھلی قوموں کا نام لے کر. قرآن پڑھ لینا کیا بڑی بات ہے, اول تو لوگ پڑھتے ہی نہیں, ان کو تو اس وقت چھوڑ دیجئے, ہم جو پڑھتے ہیں کتنی بڑی ذمہ داری ہے. یہ وہی قرآن ہے جس نے صحابہ کی زندگیوں میں انقلاب پیدا کر دیا تھا. یہ وہ قرآن ہے کہ جس کو پڑھنے کے بعد وہ اپنے نہیں رہے. یہ وہ قرآن ہے کہ جس کی ایک سورت کو 7 سے 8 سال میں پڑھا صحابی نے, ایک آیت پڑھتے اس پہ غور کرتے عمل کرتے پھر اگلی آیت پہ جاتے. ہم آج ایک مہینے میں قرآن پڑھ لیتے ہیں, ہمارے گھروں میں قرآن, ہماری شیلف میں قرآن, ہمارے فونز میں قرآن, ہماری چپس میں قرآن, ہمارے ہر میڈیم پہ قرآن ہے. لیکن کیا یہ قرآن اس وجود نے بھی تھام ہے؟ بڑا ضروری ہے. دیکھیے ایک شخصیت بنتی ہے قرآن پڑھنے کے بعد.
یا حامل القرآن قد خصك الرحمن بالفضل والتيجان والروح والريحان يا حامل القرآن قد خصك الرحمن بالفضل والتيجان.
اب ایک چیک لسٹ کی طرح میں ان ساری باتوں کو آپ کے اپنے لیے بولتی ہوں کہ حامل قرآن کون ہوتا ہے؟ جو عمل کے ارادوں سے پڑھتا ہے اور رکنے والی باتوں سے رکنے کا ارادہ کرتا ہے, اور حامل قرآن وہ ہوتا ہے جس کو صرف صورتوں کے پورا کرنے کا غم نہیں ہوتا, اور حامل قرآن وہ ہے جو شرک سے بیزار ہو جاتا ہے, غیر اللہ سے بے نیاز, اور متقی بن جاتا ہے, محسن بن جاتا ہے, متوکل بن جاتا ہے, خاشعین یعنی اللہ کا خشوع آنے لگتا ہے, صابرین میں شامل ہونے لگتا ہے, سچوں میں شمار ہوتا ہے اس کا, اللہ سے ڈرنے والا ہوتا ہے, اللہ سے امید رکھنے والا ہوتا ہے, دنیا سے بے رغبتی اختیار کرنے والا ہوتا ہے, آخرت کی طرف رغبت ہوتی ہے اس کی, گناہوں سے توبہ کرنے والا ہوتا ہے, مسلسل ملنے والی نعمتوں کو پہچانتا ہے, پھر اس کا شکر ادا کرنے والوں میں ہوتا ہے, پھر قرآن کو پڑھتے ہوئے اللہ کی عظمت کو محسوس کرتا ہے, پھر جب قرآن کی تلاوت کرتا ہے تو اس وقت اس کو سمجھ بھی رہا ہوتا ہے, اور حامل قرآن وہ ہوتا ہے جس کو اپنی خواہشوں پہ غلبہ حاصل ہوتا ہے. خواہشیں اس کے سر پہ نہیں سوار ہوتی, وہ خواہشوں پہ سوار ہوتا ہے, اور حامل قرآن اللہ کی راہ میں ویسی محنت کرتا ہے جیسی محنت کا حق ہے, यानी ऐसा जिहाद करता है जैसा जिहाद करने का हक होता है, और हामिले कुरान अपनी जुबान की हिफाजत करता है और अपनी निगाहों की हिफाजत करता है और अपनी शर्मगाह की हिफाजत करता है, और अल्लाह से ऐसी हया करता है जैसी हया करने का हक होता है, और हामिले कुरान अपने ऐबों की तरफ तवज्जो रखता है, बिगाड़ की बजाय इस्लाह की कोशिशें करता है, और हामिले कुरान अपने नफ्स का मुहासबा करता है, और हामिले कुरान वापसी के सामान को तैयार कर रहा होता है, ज़ादे राह की तैयारी, और हामिले कुरान अल्लाह के फैसलों से राजी होता है, और हामिले कुरान अल्लाह पर पुख्ता यकीन रखने वाला होता है, और कुरान के डरावों से डरने वाला होता है, और जिक्र अल्लाह में मशगूल होने वाला होता है। हामिले कुरान उससे मोहब्बत करता है जिससे अल्लाह मोहब्बत करते हैं, और उससे बुग़्ज़ रखता है जिससे अल्लाह बुग़्ज़ रखते हैं, और हामिले कुरान अल्लाह के दीन के लिए बड़ा खैर ख्वाह होता है, और उसके अमल खालिस अल्लाह के लिए होते हैं, और हामिले कुरान की तमन्नाएं बहुत कम हो जाती हैं, और हामिले कुरान अपने मौत के दिन की तैयारी कर रहा होता है हालांकि मौत का वक्त उससे छुपाया गया है, और हामिले कुरान अपनी कब्र को आबाद करने की तैयारियों में होता है, हिसाब के दिन खड़े होने और उसकी सख्ती पे गौर व फिक्र करता रहता है, और हामिले कुरान तन्हाई में अपने रब के साथ गौर व फिक्र करता है, और अपने लौटने के बारे में फिक्र रखता है, और हामिले कुरान हर उस डरावे से डरता है जिसके ज़रिए अल्लाह ने डराया, और ख़ास तौर पे आग की शिद्दतों से डरता है जिसकी तपश बड़ी शदीद है, जिसकी गहराई बड़ी दूर की है, और गम उसका बड़ा लंबा है, और जिसमें रहने वालों को मौत भी नहीं कि वो उसकी सख्तियों से राहत में आ जाएं, और ना उनके गिरने का हाल पता चले, और ना उसके ऊपर पेश होने वालों पर रहम होगा। ऐसी जहन्नुम से हामिले कुरान बहुत डरता है कि जिसका खाना जकूम का और जिसका पीना खौलता हुआ पानी है, कि जिसमें खालें गल गल के गिरेंगी और दोबारा खालें दी जाएंगी। हामिले कुरान ऐसा नहीं होता कि उस वक़्त शर्मिंदा हो जब शर्मिंदा होने का कोई फ़ायदा ही ना हो, और हामिले कुरान उन लोगों में से भी नहीं कि जो वहाँ अल्लाह के हक में कमी बेशी पर गम के मारे अपने हाथ चबाने लगे, और ना वहाँ खड़ा होकर ये कहने वाला कि काश मैंने अपनी इस अगली दुनिया के लिए कुछ भेजा होता, और ना हामिले कुरान ये कहने वालों में है कि एक बार मुझे वापस भेज दिया जाए तो वो अमल कर लूँ जो छोड़े हुए थे, और ना हामिले कुरान को अपने नामे अमाल को देखकर हसरत और हैरत होगी कि यहाँ तो हर छोटी बड़ी लिखी हुई है, और ना हामिले कुरान अपनी दोस्तियों पर शर्मिंदा होता है कि काश मैं उसको दोस्त ना बनाता या बनाती ताकि मैं आज हिदायत पे होती, और ख़ास तौर पे वो शख्स जो कुरान को थाम लेता है ना, वो उस हर बुरे इंजाम से बच जाता है जिसका तذکرہ कुरान में है। कितने नुक्ते हुए हैं टोटल, आप में से किसी ने गिने जी? कितने? चलिए 50 नुक्ते लिख लें आप, अगले 10 छोड़ भी दें। अब आपने मैंने इस चेकलिस्ट को अपने लिए खुद बनाना है। आप सबका काम क्या है? खुद अपने हाथ से एक बुक मार्क की सूरत में इसको लिखें। हिंट से बात तो समझ आ ही जाती है ना, और इसको अपने उस कुरान में रखिए, बल्कि जो आपका पारा चल रहा होता है ना डेली, जो भी क्लास में आप आते हैं उस पारे में एज अ बुक मार्क रखें, और जब क्लास में बैठें उससे पहले एक दफ़ा इसको पढ़ लें। फ़ायदा होगा इससे, मुहासबा है ना। देखिए बार दफ़ा पढ़ पढ़ के हम और सुन हो जाते हैं। मैं अक्सर सोचती हूँ कि कुरान पढ़ के तब्दीली क्यों नहीं आती, और ये जितने नुक्ते आपने मैंने देखे हैं 55 के अराउंड, अगर आप और मैं इसको अपनी ज़ात पे ले आए तो हमारे चेहरों से पता चलेगा कि हम अहलुल कुरान है और हामिलुल कुरान है। और जितना ज़्यादा कुरान आपके जिस्म के साथ घुलता मिलता जाएगा ना, ये नेचुरल फ्लेवर देगा। आप देखिए, एक नमक है जो ऊपर से खाना पकने के बाद आप डालते हैं ना, वो कड़वा लगता है, कहीं ज्यादा आ जाएगा कहीं फीका होगा, और असल खाने का टेस्ट वो फिर भी नहीं देता, साफ पता चलता है कि ये एक अलग चीज डाली हुई है। लेकिन जो खाना पकने के दौरान नमक डलता है और जो कुछ भी डलता है उससे टेस्ट डिवेलप होता है। इस वक्त आपके मेरे पकने के दिन है। तालिबिल्मों को कोई नहीं पता होता कि वो कौन है, ये पता लगता है जब आप उस मरहले से गुजर जाते हैं। जैसे आप मोम को पिघलाएं फिर उसकी शेप्स बनाएं, उस वक्त बन जाएगी। एक दफा मोम ठंडी हुई तो फिर नहीं बनेगी, फिर कोशिश करेंगे ना तो टूट जाएंगे। यानी जो चीज मैं आपको और खुद को एहसास दिलाना चाह रही हूँ कि आपके बड़े कीमती दिन हैं ये, इसलिए खुशफहमियों में ना रहें, मुहासबा करें। मोटे मोटे चार हिस्से हैं हमारे दीन के: अकायद, मामलात, अखलाकियात और इबादात। ये चार बेसिक्स हैं दीन के। आप कुरान के सफर से गुजर के जब चले जाएंगे, अगर आपके ये चार कॉन्सेप्ट क्लियर ना हुए और अमल में कमी कोताही रह गई, तो फिर आपको दोबारा पढ़ना पड़ेगा। मैं सिर्फ आपको लोरियां देने वाली होती ना तो बहुत कुछ अच्छे फजाइल और हकायक सुना के चली जाती, बट मुझे जिम्मेदारी लगते हैं आप लोग, क्योंकि आप कुरान पढ़ने आते हैं। कहीं भी कोई सीख रहा है, जहां भी ये बात लोग बाद में भी सुनेंगे, कुरान सीखने के साथ साथ अपने लिए चेकलिस्टें बनाएं। अकीदे के कुछ सवाल पूछूंगी मैं आपसे, क्यों कि माशाल्लाह आप तो शरीक किस में पारे पे ना, तो बुनियादी तौर पे तो देखा जाए तो बड़ी बड़ी सूरतें गुजर गई हैं जिसमें अल्लाह ने आपसे अकायद की बात की है, पता होना चाहिए। अगर इबादात में कमी है तो वो ऊपर तो डेली चाह ही रही है, तो ये तो खुशकिस्मती है हमारी कि अगर हमें दुनिया में अपनी इस्लाह का मौका मिल जाए। अल्लाह को कैसे पता ना चले, अला यालमु मन खलक, क्या वही ना जाने जिसने पैदा किया। वो तो नहनु अक़रबु इलैहि मिन हब्लिल वरीद, वो तो हमारी शाहरख से भी करीब है, उसको क्यों ना पता लगेगा। उसको पता है मेरे अंदर कितना सच्चा है, उसको पता है मेरे अंदर कितना खुशू, कितना तकवा, कितना सब्र, कितना मोहसिन बनना आया, मेरा कितना दिल खुला, मैं इस दीन को अब जिंदगी में क्या जगह देती हूँ। आप देखिए ना, कैसे पता चलता है आपको किसी से प्यार है, अमली रवैयों से पता चलता है। कैसे आपको पता चलता है किसी चीज़ की आपको शदीद ज़रूरत है, आपका उसके ऊपर खर्च करना दिखाता है। मारे करें, बांधे करें, रोते करें, धोते करें, करते हैं। घर का बिल देना ही देना, बिजली का बिल जमा हो गई होगा, बच्चे की फीस जानी जानी है, डॉक्टर का बिल जाने, क्यों हमें पता है कि हमारे इसके ऊपर गुजारा नहीं। अपने आप से पूछते हैं, क्या वाकई इस कुरान की जगह हमारी जिंदगी में बनी। क्या आज लोगों को इल्म इतना हल्का क्यों लगता है, आज इल्म के लिए कुर्बानी करना। तो मैं वो अबू दरदा का वाकया सुन रही थी, किस तरह वो गए और इल्म के लिए उन्होंने कोशिश की और ऊंट खरीदा, और एक महीना गए, मिस्र गए थे वो मदीना से, एक महीने की मुसाफत की और जाकर सीख, और वो बात सीखने गए जो पता चल सकती थी और किसी से, पर कहते थे कि मेरा नाम लिखा जाए उन लोगों के बीच में जो वाकई नबी सल्लम से बात को रिवायत करते थे। तो मेरे जहन में एक क्वेश्चन था कि वो एक ऊंट खरीद कर एक महीने की मुसाफत तय करके, और कुछ लोगों की मैं कोशिशें पढ़ रही थी कि यानी कि जिन्होंने इल्म हासिल करने में मदीना से इर्द गिर्द के सारे शहर मुल्क जो भी हैं इस वक्त यूएई के, ये तन तनहा पैदल तय किए। और इमाम बुखारी आपको पता है कि 16 साल अपने घर नहीं गए थे, 16 साल की उम्र में अपने माँ और भाई के साथ हज करने आए थे, खरासान में रहते थे ये, और जब वहां से जवानी का वक्त आया तो माँ अपने बच्चों को लेकर हज के लिए लाई। वहां उस दौर में इल्मी महफिलें सजती थी, दुनिया भर के आलिम वहां आकर बैठते थे, ये चारों आइमा कराम भी आपको पता है कि मस्जिद हराम ही के दरवाजों के बीच में बैठा करते थे, या मस्जिद नबी में, जहां भी जो मौका होता था। माँ और भाई वापस आ गए, लेकिन इमाम बुखारी वापस नहीं गए। 16 साल तक इर्द गिर्द रहकर इल्म हासिल किया, उसी के दौरान फिर ये बुखारी लिखी, कुर्बानी क्यों नहीं। तो मैं सोच रही थी कि वो घोड़ा खरीद के सफर तय करके जाते थे, आज हमें किताब नहीं खरीदते। पढ़नी तो दूर की बात है, खोलनी तो दूर की बात है। यानी मुझे जो चीज पिंच करती है ना, वो ये कि दीन हमारे लिए इतना इतना सस्ता क्यों हो गया है। मुफ्त मिले तो नहीं लेते, पैसों का मिले तो कहते हैं पैसे जाया होंगे, कोई पकड़ा दे तो कहते हैं बेदबी होगी, कहीं से तोहफा मिले कहते हैं अच्छा ऐसी टरखाने के लिए किसी ने दीन की चीज दे दी है। मैंने अक्सर देखा किसी को दिल चाहे ना कुछ दो, तो पहले मैं अपने पर्स में छोटी छोटी ऐसी चीजें रखती थी ना कि चलो इजी है सफर में, जहां जरूरत हुई जहां दिल किया किसी को प्यार किसे मोहब्बत से कोई चीज निकाल के दो, जिस बात का इजहार होता है मोहब्बत है तहादु तहाबु। लेकिन जो चीज मैं एक आम दुनियादाराना सोच से देखती थी कि लोग सोचते हैं शायद अपना परस हल्का कर रही हैं, जाते हुए अपना ये दे दो वो दे दो, वैल्यू नहीं लेते लोग। और अगर आप उसी की जगह कोई और छोटी मोटी चीज जो हो तो अच्छी लेकिन वजन कम रखे सफर के लिए वो पकड़ाऊं तो लोग बहुत खुश होंगे कि इन्होंने हमें एक बड़ी अच्छी चीज दी है। यानी आज हमारी नजर में इल्म किधर खड़ा है, दूसरों को छोड़े अपने आप से पूछते हैं मेरी नजर में इस इल्म का क्या मुकाम है जो मुझे मिल रहा है, यहां से मेरे लिए इस दीन की क्या वैल्यू है। तो याद रखिए एक स्टूडेंट हो इमाम बुखारी जैसा हो, इमाम मुस्लिम जैसा हो, इमाम अबू हनीफा रहमहुल्ला जैसा हो, इमाम मालिक इमाम अहमद इमाम हम्बल जैसा हो, एक हो पर हो जो वो खरा, तो अपने अंदर से सारी नेगेटिव चीजें निकालनी पड़ेंगी अगर कुरान का ये पानी अपने अंदर लेके आना है। और जब अंदर जाता कुरान है और अंदर से गंद निकलता कोई नहीं ना, तो फिर बात नहीं बनती। अल्लाह ताला इस्लाह फरमाए।
قد خصك الرحمن بالفضل والتيجان والروح والريحان يا حامل القرآن قد خصك الرحمن بالفضل والتيجان والروح والريحان يا ترتيل للذكر والتنزيل بشراك يوم رحيل ستفوز بالغفران يا قارئ الآيات في الجمع والخلوات تزهو بك السماوات وتنتشل لك حامل القرآن يا حامل